نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وسلم تسليما كثيرا كثيرا أما بعد برادران اسلام سیرت مبارکہ کے بعض پہلوؤں کو آپ کے سامنے ذکر کیا جا رہا تھا. ربیع الاول کا مہینہ ہو یا بقیہ سال کے 11 مہینے ہوں، منبر و محراب سے تو سیرت مبارکہ ہی بیان کی جائے گی، وہی بیان کی جاتی ہے. بعض مرتبہ اس کا نام لیا جاتا ہے اور بعض مرتبہ اس کا نام نہیں لیا جاتا ہے. جو بات قرآن اور حدیث کی ہے وہ سیرت مبارکہ کی ہے. سیرت دراصل قرآن پاک کا عملی نمونہ ہے. قرآن کا علم قرآن میں، قرآن کا عمل حضور میں. کانا خلقہ القرآن، آپ کی صفت قرآنی تھی، آپ کے اخلاق، آپ کی صفات قرآن پاک ہی تھے. اصل ہے وہ بات کہ انسانی زندگی الفاظ پر مبنی نہیں ہوتی، خالی عملی مشق پر مبنی ہوتی ہے. ظاہر پر مبنی ہوتی ہے کہ اس کا کوئی ظاہری پہلو ہونا چاہیے جس کو محسوس کیا جا سکے، دیکھا جا سکے، نقل کی جا سکے. اس لیے اللہ پاک نے قرآن کریم کے ساتھ جناب رسول اللہ صلی اللہ علیہ وسلم کو مبعوث فرمایا، اور پہلے قرآن اتار کے بعد میں مبعوث نہیں فرمایا، بلکہ پہلے مبعوث فرما کے پھر قرآن دیا. شخصیت پہلے ہے. اور ایک مسلمان کا یہ فرض ہے، ہر مسلمان کا یہ فرض ہے کہ سیرت مبارکہ میں غور و فکر کی عادت ہو. اسی لیے میں نے بعض علماء کرام کی آپ کو ایک بات سنائی تھی کہ روزانہ تھوڑی دیر سیرت مبارکہ کی کتاب کا مطالعہ ہونا چاہیے. کوئی ایسی سیرت کی کتاب جو اپنے مستند اور بزرگ علماء کی لکھی ہوئی ہو، لکھنے والا بزرگ ہے اس کا بھی ایک اثر ہوتا ہے، بزرگ نہیں ہے اس کا بھی ایک اثر ہوتا ہے، مستند ہے لکھنے والا اس کا بھی ایک اثر ہوتا ہے، غیر مستند ہے اس کا بھی ایک اثر ہوتا ہے، اور سب کا اثر یکساں نہیں ہوتا. منفی اثر بھی ہوتا ہے، مثبت اثر، پازیٹو بھی ہوتا ہے، نگیٹو بھی ہوتا ہے. اس لیے یہ لکھتے ہیں، یہ بتاتے ہیں علماء کہ کتاب ضرور پڑھنی چاہیے، اور کتابوں میں سیرت کی کتاب ضرور پڑھنی چاہیے، اور اس میں وہ کسی بزرگ کی لکھی ہوئی ہونی چاہیے اور مستند لکھی ہوئی ہونی چاہیے. اب بزرگ کو اور مستند کو کیسے جانو گے؟ تو جو مستند لوگ ہیں ان سے معلوم کیا جائے گا. وہ اس طریقے سے سلسلہ چلتا ہے. ڈاکٹر میر ولی الدین فلسفے کے بڑے وہ گزرے ہیں، پی ایچ ڈی حیدرآباد کے، اور ہمارے والد صاحب رحمتہ اللہ علیہ کے پیر بھائی بھی تھے، وہ عثمانیہ کے پروفیسر رہے ہیں، عثمانیہ یونیورسٹی کے، بڑے عالم بھی تھے، بڑے صوفی بھی تھے، بہت محقق تھے. انہوں نے ایک بات یہ لکھی ہے کہ آدمی کا جو تحت شعور ہے وہ بہت زیادہ ہے، جو استعمال میں نہیں آتا آدمی کے فہم کا، ذہن کا حصہ. اور یہ تو سبھی بتاتے ہیں، ڈاکٹر بھی آج کل. اور جو فوق شعور ہے، جو استعمال میں آنے والا حصہ ہے، وہ بہت چھوٹا ہے. اور دونوں میں تناسب کی نوعیت ایسی ہے کہ 2.5% استعمال میں آتا ہے اور 97.5% استعمال میں نہیں آتا ہے. فوق شعور اور تحت شعور کی مثال انہوں نے دی ہے برف کی سیل سے. اگر آپ برف کی سیل کو پانی میں چھوڑ دو گے تو جو سیل نظر آ رہی ہے برف کی وہ فوق شعور ہے، جو پانی میں ڈوبی ہوئی ہے وہ تحت شعور ہے. پھر اس کے بعد انہوں نے لکھا ہے کہ یہ تحت شعور فوق شعور میں اپنا اثر کرتا رہتا ہے. یہ نہیں ہے کہ وہ بالکل استعمال میں نہیں ہوتا. آپ کے استعمال کرنے نہیں کرنے کی بات الگ ہے، हम इस्तेमाल नहीं करते उसको, लेकिन वो अपना काम नहीं करता वैसी बात नहीं है, वो अपना कुछ न कुछ काम भी करता रहता है। तो जितनी चीजें आदमी के इल्म में आ जाती हैं तो वो उसके तहत शोर में चली जाती हैं, सेव हो जाती हैं। उसके जिम्न में एक बड़ी लंबी बहस करते हुए उन्होंने लिखा है कि रात के वक्त में जब आदमी सोता है तो उसका तहत शोर उसके फौका शोर पर असर डालता है। वो हिस्सा जो इस्तेमाल में नहीं है, उसमें जो चीजें महफूज हैं, उस हिस्से पर जो इस्तेमाल में है उस पर अपना असर डालता है। उसके जिम्न में ये उन्होंने लिखा है कि अगर हम रात सोते हुए सीरत मुबारका के एक दो सफ़े पढ़ा करें तो वो पूरी रात जो हमने पढ़ लिए थे वो तो दायरे के तहत शोर में तो चला जाएगा, जो देख लिया जो सुन लिया वो तो जाएगा ही जाएगा। ऐसी ये जैसे कैमरे के सामने आपने कोई चीज रखी हो, बटन ऑन कर दिया हुआ है तो जाती रहेगी चीज। इस तरीके से हमारी अंदरूनी तरबियत होती रहेगी, उससे जहन बनता रहेगा, मिजाज बनता रहेगा। तो इसलिए सीरत मुबारका का मुस्तकिल मुताला आदमी को करना चाहिए, उससे बड़ी बसीरत हासिल होती है। आमतौर पर हम लोग जिन किताबों को पढ़ते पढ़ाते हैं या मशवरे देते हैं उसमें हज़रत थानवी रहमतुल्लाह अलैह की किताब है नशरुत्तीब फी ज़िक्रिन नबील हबीब, हज़रत डॉक्टर अब्दुल हई साहब रहमतुल्लाह अलैह की किताब है उसवे रसूल अकरम, सैयद सुलेमान नदवी की किताब है सीरतुल नबी, काजी सुलेमान मंसूरपुरी की किताब है बहुत खास उकाह रहमतुल लिल आलमीन और फिर सीरतुल मुस्तफ़ा और फना फना, मतलब ये कि सीरत की तो बेशुमार किताबें हैं। ये किताबें ऐसे उलमा की लिखी हुई हैं जो बुजुर्ग भी थे जो मुस्तनद भी थे, तो उसकी वजह से इन किताबों के मुताला करने से खास फायदा देखा जाता है। तो ये इस तरह की कोई किताब अपने सराहने रखी हो और आदमी सोने से पहले एक सफा दो सफे पढ़ लें, रोजाना थोड़ा 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 उसके इल्म में ये बात आती रहेगी। आज की नशिस्त में जो बात मैं अर्ज करूंगा आपके सामने मेरे दोस्तों, सीरत मुबारका के पहलू की हैसियत से, एक हिस्से की हैसियत से, एक रुख की हैसियत से, वो है आप सल्लल्लाहु अलैहि वसल्लम की समाजी जिंदगी, सकाफती जिंदगी, कल्चरल जिंदगी। समाज और सकाफत और तहजीब के नाम से जो चीज इस वक्त राइज है मुसलमान उस पर काम नहीं कर रहा और उसमें हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की सीरत से रोशनी नहीं ले रहा और उसे अपने घरों को, अपने महलों को, अपनी सोसाइटीज को आबाद नहीं कर रहा, अपने मर्दों को, अपने औरतों को। उसका असर यह है कि समाज अगर बदल गया तो समाज में अगर बातिल आ गया तो बातिल के कबूल करने की पूरी जमीन तैयार हो जाती है, समाज में अगर हक आ गया तो हक को कबूल करने की पूरी जमीन तैयार हो जाती है। हम अकीदों पर बहस करते हैं, हम नमाज की पाबंदी की बात करते हैं करना चाहिए, हम रोजे की पाबंदी की बात करते हैं, ज़कात देने की बात करते हैं करना चाहिए, हम समझते हैं कि ये मजहबी पहलू हमारा है, समाजी जिंदगी एक आम जिंदगी है। यही वजह है कि हमारा समाज यहां के समाज में गम हो रहा है, मर्ज हो रहा है। एक हमारी जिंदगी है जो हमें हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने अता फरमाई है, आदात, अखलाक, अतवार, खुशियां, फंक्शन, रहने सहने के तौर तरीक, मेल मिलाप के तौर तरीक, समाजी जिंदगी का हिस्सा है ये सारे के सारे। और इसमें बहुत ही गहराई के साथ गौर फिक्र करके हम अपने घर वालों को, अपने बच्चों को, अपनी बच्चियों को, अपने दोस्तों को उसमें जो है ना वो चीज चलानी होती है। ये वजह है कि इस्लामी सकाफत एक मुस्तकिल चीज है, इस्लामी समाज एक मुस्तकिल चीज। हमारे मिलने मिलाने के अंदाज अलग है, हमारे उठने बैठने के अंदाज अलग है, हमारी खुशियों और गमियों के अंदाज अलग है, हमारे फंक्शंस के अंदाज अलग है, हमारे रहने सहने के अंदाज अलग हैं। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की सीरत मुबारका से रोशनी लेना कि भाई आपने हमें क्या दिया है, सहाबा के समाज में क्या चीज थी, सहाबियात के समाज में क्या चीज थी, हुजूर सल्लल्लाहु अलैहि वसल्लम का खुद अमल और आपका कौल इसमें क्या था, जो चीज आज हम करते हैं उसके ऊपर काबू पाना, उसमें मेहनत करना ईमानी जिंदगी के वास्ते जरूरी है। اسلامی زندگی کے لیے ضروری ہے. یہ بھی ایسے ہی فرائض اسلام میں سے ہیں جیسے دیگر فرائض اسلام میں سے ہیں، بلکہ یہ بہت سے فرائض اسلام کی بنیادیں ہیں. یہ بعض ایسی چیزیں چل پڑتی ہیں سماج میں، رواج میں، عادتوں میں، اتوار میں، کہ دھیان میں نہیں ہوتا کہ ہم کیا کر رہے ہیں، اس کا اثر کتنا دور رہتا ہے. مثال کے طور پر ایک بنیاد یہ ہے کہ ہمارے اسلامی سماج میں بے حیائی، فحش، مرد و زن کے ناجائز تعلقات اور اس سے ریلیٹڈ اور اس کی طرف متوجہ کرنے والے ساری چیزیں اسلام نے نہیں رکھی. ہمارے سماج کا حصہ یہ ہے، ہمارا سماج ہے یہ، کہ مرد و زن کے تعلقات پر مشتمل جتنی چیزیں ہیں وہ اوپن نہیں ہونی چاہیے. اور اس میں بہت سی چیزیں نہ صرف یہ کہ اوپن نہیں ہونی چاہیے بلکہ وہ غیر اوپن بھی نہیں ہونی چاہیے، کیونکہ وہ نقصان پہنچائے گی لازمن سماج کو. بیٹھے بیٹھے کل ایک چیز کی طرف ذہن گیا، جیسے یہ فون کے رنگس ہیں، دیکھنے میں ایک ایسی کامن چیز ہے کہ ادھر ذہن بھی نہیں جاتا کہ یہ بھی ہمارے سماج کا حصہ ہے. کسی کا بھی فون کا رنگ بجے گا تو وہ بظاہر ہے کہ اس میں تو آپشنز اتنے رکھے ہوئے ہیں کہ آپ کوئی کامن سا بغیر کسی قسم کا، بغیر میوزک والا بھی لے سکتے ہیں، نہیں لیکن لوگ وہ جو آپشن رکھے ہوئے ہیں ان کو استعمال نہیں کرتے بلکہ اس میں اور بہت سے ڈاؤن لوڈ کرتے ہیں جو پھر وہ اپنی مرضی کے مطابق استعمال کرتے ہیں. اس میں ایک وہ چیز ہوتی ہے جس میں میوزک پناہ پایا جاتا ہے، میوزک، موسیقی، آلات اللہ ولائف جن کو کہتے ہیں. حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ یہ میں اپنے پیروں تلے رونتا ہوں، میں ان کو روندنے کے لیے آیا ہوں. یہ صحیح سماج کی تشکیل نہیں دے گی. یہ چیز ہوتا کیا ہے، حضور صلی اللہ علیہ وسلم کے ارشاد پہ اور فرمائیے، اس میں آپ نے فرمایا کہ الغناء ينبت النفاق كما ينبت الماء الزرع. راگ اور گانا نفاق ایسے پیدا کرتا ہے جیسے پانی کھیتی کو پیدا کرتا ہے. یہ نفاق کی کھیتی کا پانی ہے، یہ میوزک جو ہے یہ منافقت کی کھیتی کا پانی ہے. یہ آپ کو پتا ہے کہ پانی کتنا امپورٹنٹ ہوتا ہے، مین چیز ہوتی ہے اس میں. الغناء ينبت النفاق، یہ نفاق کو پیدا کرتا ہے. ایک کتاب میں ایک مضمون دیکھ رہا تھا میں، اس سے پھر اس بات کو بڑی تقویت ملی، سمجھ میں آئی بات کہ ڈاکٹروں نے، جو نفسیات والوں نے اور پتہ نہیں کہ تحقیقات کرنے والوں کی کون کون سی، کون کون سے گروپ کس کے ساتھ مل کے کام کرتے ہیں، انہوں نے انسانی دماغ پر جو کام کیا ہے اس میں انہوں نے بتایا کہ ایک اس کا رائٹ سائیڈ ہے، ایک اس کا لیفٹ سائیڈ ہے انسان کا، دونوں کے کام فنکشن الگ الگ ہیں. ایک کا کام یہ ہے کہ وہ ہر چیز کو لے لیتا ہے، دوسرے کا کام یہ ہے کہ وہ ہر چیز کو نہیں لیتا بلکہ سلیکٹ کر کے لیتا ہے. دماغ کا وہ ایک حصہ وہ ہے جو سلیکٹ کر کے اپنی مرضی کے مطابق لیتا ہے، لینا ہے نہیں لینا ہے، مناسب ہے نہیں مناسب ہے، اس کی جیسی سمجھ ہے اس کے اعتبار سے وہ چوز کرتا ہے. اور ایک حصہ وہ ہے کہ جو پورا لے لیتا ہے. اس کو ان لوگوں نے اپنے فہم کی سہولت کے واسطے رائٹ سائیڈ لیفٹ سائیڈ کا نام دیا ہوا ہے. اس میں ایک بات یہ لکھی ہے کہ اگر لیفٹ سائیڈ کی طرف پہنچانے والی انفارمیشن میوزک کے ساتھ ہو تو وہ ریجیکٹ نہیں کر سکتا. جو کام کرنے والا حصہ ہے، سیکشن ہے، جو کہ انتخاب کر کے لیتا ہے، چن کے لیتا ہے کہ کیا لینا ہے کیا نہیں لینا ہے، وہ اپنی مرضی کا اس میں تصرف کرتا ہے. لیکن اگر اس کے ساتھ آپ میوزک لگا دیں گے اس بات کے ساتھ، تو پھر اس میں ریجیکٹ کرنے کی صلاحیت ختم ہو جاتی ہے. اگر یہ حقیقت ہے جن لوگوں کے بیان کے مطابق، تو پھر آپ حدیث شریف کے مفہوم کو ذرا اس کے ساتھ میں جوڑ لیجیے، پھر اس کے تناظر میں غور فرمائیے کہ اس کا کیا نتیجہ اور کیا رزلٹ ہے. دیکھنے میں ایک سمپل سی چیز ہے، معمولی سی چیز ہے، ارے بچے ڈال دیتے ہیں اور میں نے کیئر نہیں کیا، وہ چل رہی ہے، نہیں سے ذرا مزہ آ جاتا ہے. اب خالی رنگ بجنے میں وہ ہمارے لیے نقصان دہ چیز ہے، تو آپ اندازہ فرمائیے کہ اگر کوئی آدمی اس کو باضابطہ طور پر استعمال کرتا ہو، باضابطہ اس کی عادت ہو، دکان میں اس نے میوزک لگائی ہوئی ہے، ہوٹل میں اس نے میوزک لگائی ہوئی ہے، آفس میں اس نے میوزک لگائی ہوئی ہے، ट्रेन में बैठे हुए म्यूजिक सुन रहे हैं, जाते हुए म्यूजिक सुन रहे हैं, आते हुए म्यूजिक सुन रहे हैं, तो अपन मुसलमान हैं, नाचते नहीं है वरना दूसरे तो साथ साथ एक्शन भी कर रहे होते हैं, जैसे वो बोल रहा होता है वैसे डुबकियां लगा रहे होते हैं, निकल रहे होते हैं, उछल रहे होते हैं, कूद रहे होते हैं। हम लोग जरा सकाहत दिखाते हैं कि हम बदतमीजी हम भी करना चाह रहे हैं, लेकिन ऐसी नहीं। बात का मतलब तो यही हुआ, ये हमारी समाज का हिस्सा नहीं है। तो हमारे समाज में जो बुनियाद है, हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने जो हमारे आदात अतवार कल्चर वाइज और हमारी मिलाप, हमारी तफरीहें और हमारे फंक्शन, हमारी दावतें, हमारे सेंटर्स, वो किस टाइप के हैं, उसमें हुजूर सल्लल्लाहु अलैहि वसल्लम की रोशनी तो होगी ना, सीरत मुबारका की रोशनी तो उसमें होगी। तो एक एक इरशाद में गौर करेंगे तो उसके पहलू निकल आएंगे। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने इसमें जो बुनियादी तौर पर हमें उसूल अता फरमाया है, पॉलिसी अता फरमाई है, नहज अता फरमाया है सोच का, वो ये है कि मर्द और जन के जो ताल्लुकात हैं, औरत और मर्द के जो ताल्लुकात हैं, न वो जाहिर होना चाहिए, न वो बोले जाना चाहिए, न उस पर रहनुमाई होनी चाहिए, न उसके कहानियां बननी चाहिए, न उसके कार्टून बनने चाहिए, न उसकी गेम बननी चाहिए, न उसकी तरफ मुतवज्जे करने वाली वाला कोई वो होना चाहिए, दाइया होना चाहिए साथ में। इन सब पर इस्लाम ने एक पाबंदी रखी कि साफ सुथरा, पाकीजा, एहतराम वाला, इज्जत वाला, शराफत वाला, अकदार वाला जो समाज जिंदा वजूद में आएगा ना, वो इससे आएगा। इंसानियत एक कमाल है, अल्लाह ने इंसान को अशरफुल मखलूक बनाया है, उसकी एक हैसियत दुनिया में रखी है, वरना तो इसके लिए भी लिबास ना होता, इसके भी नरो मादा ऐसे फिर रहे होते जैसे जानवरों में नरो मादा फिर रहे फिरते हैं, इसके भी आदाएज इंसानी ऐसे जाहिर होते जैसे जानवरों के आदाएज इंसानी जिस्मानी के ऊपर अल्लाह ने कोई पर्दापोशी नहीं रखी हुई है, उनकी जिंदगी का जो नहज है वो इंसानों का क्यों नहीं रखा गया है? क्यों हमारे साथ लिबास के साथ उसूल हैं? क्यों हमारे साथ सतर के उसूल हैं? क्यों हमारे ताल्लुकात के अंदर पोशीदगी रखी हुई है? इंसान है ये, जानवर नहीं है। इससे इसको जानवर बने से आगे के बहुत से काम सौंपे गए हैं, जानवरों को नए सौंपे गए हैं। ये माबेल इम्तियाज ये चीज है, इसको जामेउल मखलूकात बनाया गया है, तो इसको एक किरदार, उसको जानवर पाने का उसका उसके अपने तकाजे की वजह से उसके साथ लगा हुआ है, उसको भी रियायत की गई, उसके भी कायदे कानून दे दिए गए, लेकिन इसको मलकूती सारी सिफात वो भी दी गई, फरिश्तों वाले काम वो भी दिए गए, आसमानी मखलूकात वाली जो मसरूफियतें हैं वो भी दी गई। इसको अल्लाह तबारक व तआला की सिफात का मजहर बनाया गया, उनकी सिफात को जाहिर करने का और उनकी खिलाफत को नाफिज करने का, कि इंसान को अल्लाह ने अपना खलीफा बनाया है, उनके दरबारी बनने का शर्फ दिया गया है। फी मक़ादि सिद्क़िन इंदा मलीक मुक्तदिर, मलीक मुक्तदिर के पास उनकी जबरदस्त इकराम की सीटें होंगी। क्या मतलब है उसका, वो तो वहां जाके पता चलेगा। ये चीजें लगी हुई है हमारे साथ, हमारी बहनों के साथ, हमारे भाइयों के साथ, मर्दों के साथ, औरतों के साथ, हमारे आने वाली नस्लों के साथ, हमारी बच्चियों के साथ, हमारे बच्चों के साथ, ये चीजें लगी हुई हैं। ये है वो फर्क करने वाली असल चीज है कि अगर इंसानी जहन है, इंसानियत है मिजाज में, तो फिर इस पहलू से सोचना होता है। हम खाली हैवान नहीं है, तो हम अपने समाज में हैवानियत का रिवाज नहीं दे सकते खाली, इसलिए हैवानियत को तकाजे के दर्जे में रखा गया, उसके लिमिट्स बनाई गई, इंसानियत को कमाल के दर्जे में रखा गया, और उसके वास्ते अल्लाह तबारक व तआला ने सारी कायनात को उसके लिए सजाया है, और आलम दुनिया और आलम आखिरत को उसके लिए संवारा है, उसके साथ वाबस्ता फरमाई है इन सारी चीजों को, जानवरों के साथ नहीं है सब चीजें। जानवरों को न जन्नत है, जानवरों को न जहन्नम है। तो हमारे अपने समाज का ये मतलब है, समाजी जिंदगी हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम से उसकी रोशनी लेनी होगी मुझे और आपको। हमारे घरों में हया का माहौल हो, शर्म का माहौल हो, पर्दे का माहौल हो, इज्जत नफ्स का माहौल हो, खुददारी का माहौल हो, बड़ों की इज्जत का माहौल हो, छोटों की शफकत का माहौल हो, हाकिम और महकूम का माहौल हो, ताबे और मतबू का माहौल हो, छोटे बड़ों की बात मान रहे हों, बड़े छोटों पर शफकत के साथ अपनी बात चला रहे हों, घर का एक इंतजाम हो, कमाने के उसूल जाबते, खाने के उसूल जाबते, रहने सहने के उसूल जाबते, पहनने ओढ़ने के उसूल जाबते, खुशियों में शरीक होने के उसूल जाबते, गमियों में शरीक होने के उसूल जाबते, तकारीब में शिरकत के उसूल जाबते, हमें दिए गए मेरे दोस्तों ये सारे के सारे। ये एक पहलू है जिस पर मुझे और आपको सबको गौर करना चाहिए। अल्लाह हम सबको अमल की तौफीक अता फरमाए। सुन्नतें पढ़ ली।